الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. ربنا وابعث فيهم رسولا منهم يتلو عليهم آياتك ويعلمهم الكتاب والحكمة ويزكيهم إنك أنت العزيز الحكيم. وقال تعالى: إنا نحن نزلنا الذكر وإنا له لحافظون. وقال النبي صلى الله تعالى عليه وسلم: خيركم من تعلم القرآن وعلمه. وقال النبي صلى الله تعالى عليه وسلم: لا حسد إلا في اثنين، رجل آتاه الله الكتاب فهو يقوم به آناء الليل وآناء النهار، ورجل آتاه الله المال فهو ينفق منه آناء الليل وآناء النهار. أو كما قال عليه الصلاة والسلام: قابل احترام حضرات علماء کرام اور برادران اسلام، آج کی ہماری مجلس یہ مدرسہ تعلیم الاسلام دیولہ کے شعبہ تحفیظ میں پڑھنے والے جن بچوں نے اپنے حفظ کی تکمیل کی ہے ان کے اعزاز و اکرام کے لیے منعقد کی گئی، کہ یہ بچے جنہوں نے ابھی آپ کے سامنے اپنے حفظ کو مکمل کیا، اپنا آخری سبق اپنے اساتذہ، اپنے اولیاء، اپنے بہی خواہوں اور عام مسلمین کے سامنے سنایا، اس طرح گویا ان کا ایک اعزاز و اکرام عمل میں آیا. جو مقصد تھا مجلس کے انعقاد کا وہ تو بحمد اللہ بحسن و خوبی حاصل ہو چکا ہے, اور ابھی آپ نے مولانا یوسف صاحب سے مختصر رویداد جو سنی کہ اس مدرسے میں سن 76 سے تحفیظ القرآن کا یہ سلسلہ جاری ہے اور 400 سے زائد بچوں نے یہاں حفظ کی تکمیل کی. واقعہ یہ ہے کہ یہ بہت بڑا کارنامہ ہے, اس لیے کہ اس مدرسے کی یہ خدمات اس بستی تک محدود ہیں, یہاں کوئی باہر سے بچے پڑھنے نہیں آتے. جن مدارس میں اور جن جامعات میں باہر سے آنے والے بچے قیام کرتے ہیں پڑھتے ہیں, وہاں اگر حفظ کی تکمیل کرنے والوں کی تعداد بڑی ہو تو وہ کوئی قابل تعجب نہیں, لیکن یہاں صرف یہ شعبہ جو ہے بستی ہی کے بچوں کے ساتھ محدود ہے, اور اس عرصے میں یہاں 400 سے زائد بچوں نے حفظ کی تکمیل کی. واقعہ یہ ہے کہ یہ بہت بڑا کارنامہ ہے اس مدرسے کا, اور یہاں کے منتظمین اور اساتذہ اور مدرسین قابل تبریک ہیں, قابل مبارکباد ہیں جو حضرات اس کی طرف توجہ دے رہے ہیں. یہ گویا یہاں کے اکابر پرانے حضرت مولانا ابراہیم صاحب, حضرت مولانا محمد صورتی صاحب رحمۃ اللہ علیہ, حضرت مولانا یعقوب شیخ صاحب رحمۃ اللہ علیہ, یہاں کے جو پرانے حضرات تھے ان کی توجہات, ان کی محنتوں کا ثمرہ ہے کہ آج یہ نسل علماء کی اور مدرسین کی جو یہاں خدمت انجام دے رہی ہے, ان کی محنتوں میں یہ حضرات, ان کی محنتوں کے نتیجے میں یہ حضرات وجود میں آئے علمی اعتبار سے, اور یہ سلسلہ یہاں پر جاری ہے. اللہ تعالیٰ ان خدمات کو حسن قبول عطا فرمائے, مدرسے کو نظر بد سے بچائے, اور یہ سلسلہ آئندہ بھی گویا تا قیام قیامت جاری رہے, اس لیے کہ اب تو اس طرح کی چیزیں دھیرے دھیرے جو ہے ماند پڑتی جا رہی ہیں. جہاں ہم دیکھ رہے ہیں اس کا متعلق بڑا فکر ہے. بہرحال ہم دعا کرتے ہیں کہ اللہ تعالیٰ اس مدرسے کو دن دوگنی رات چوگنی ترقی عطا فرمائے, اور جو حضرات منتظمین ہیں مدرسے کے وہ بھی اس کے متعلق ہمیشہ فکر مند رہیں. انشاءاللہ امید کی جا سکتی ہے کہ یہ سلسلہ آئندہ بھی اسی طرح جاری رہے گا. جن بچوں نے ابھی حفظ قرآن کی تکمیل کی, واقعہ یہ ہے کہ یہ سعادت جو اللہ تبارک و تعالیٰ نے ان کو عطا فرمائی, یہ بہت بڑی سعادت, خوشبختی اور نیک بختی ہے کہ اللہ تعالیٰ نے ان کو اس سے نوازا. اللہ تعالیٰ جسے چاہتے ہیں اس سعادت سے بہراور فرماتے ہیں, یہ کسی کے ارادے اور بس میں نہیں ہے. ذالک فضل اللہ یوتیہ من یشاء, دنیا میں اللہ تبارک و تعالیٰ نے اپنے انعامات کو اور اپنی نعمتوں کو اپنی حکمت کاملہ سے اپنے بندوں کے اندر مختلف طریقوں سے تقسیم کیا ہے. کسی کو دولت و ثروت عطا فرمائی, کسی کو عہدہ اور منصب دیا, کسی کو حسن و جمال عطا فرمایا, کسی کو علم, صلاح, تقویٰ کی دولت سے مالا مال کیا. ظاہر ہے ان تمام نعمتوں میں وہ نعمتیں جن کو دینی اور روحانی نعمتیں کہا جا سکتا ہے ان کا مقام دوسری مادی اور دنیاوی نعمتوں کے مقابلے میں بہت اونچا ہے, اور اللہ تعالیٰ اپنے انہی بندوں کو ان نعمتوں سے نوازتے ہیں جن کے ساتھ اللہ تبارک و تعالیٰ خصوصی انعام و اکرام کا ارادہ فرماتے ہیں. یہ بچے جنہوں نے ابھی حفظ کی تکمیل کی, واقعہ یہ ہے کہ اللہ تبارک و تعالیٰ نے ان کو یہ بہت بڑی سعادت عطا فرمائی. حضرت مولانا محمد عمر صاحب پالن پوری نور اللہ ورقدہ اپنے بیان میں کبھی کبھار یہ قصہ بیان فرمایا کرتے تھے کہ حضرت بلال رضی اللہ تعالیٰ عنہ کو ایک مرتبہ دیکھا کہ وہ خوشی سے ناچ رہے ہیں. کسی نے پوچھا کیا بات ہے, کہا بس اللہ تعالیٰ نے مجھے یہ جو ایمان اور اسلام کی ہدایت عطا فرمائی تو یہ اللہ کی وہ نعمت ہے جو اللہ تعالیٰ نے اپنے ہاتھ میں رکھی تو مجھے ملی, دنیا والوں کے ہاتھ میں دی گئی ہوتی, اس کی تقسیم کا معاملہ ان کو سونپا گیا ہوتا تو کہاں بلال کا نمبر لگتا. میں ابھی کچھ جو ہے نا کوئی چیز دوں کسی کو یا مول صاحب کو یا ان کو, میں بانٹوں اور وہ چیز اتنی ہے کہ وہ سب کو نہیں آئے گی, کچھ لوگوں کو ہی دی جا رہی ہے, تو یہ بانٹنے والا چہرہ دیکھے گا یہ مولوی عمران ہے عرفان ہے یا ان کو, یہ فلانے کا بچہ ہے اس کو دو, منہ دیکھ دیکھ کر لوگ دیں گے. وہ بیچارہ کوئی ایسا ہی کھانا قابل توجہ ہو اس کو تو کون پوچھتا ہے. دنیا کا دستور یہی ہے. حضرت بلال رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ ہدایت کی دولت اللہ تعالیٰ نے اپنے پاس رکھی. قرآن پاک میں باری تعالیٰ کا ارشاد ہے اِنَّكَ لَا تَهْدِي مَنْ أَحْبَبْتَ وَلَٰكِنَّ اللَّهَ يَهْدِي مَنْ يَشَاءُ. نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے چچا حضرت ابو طالب دنیا سے بغیر ایمان کے رخصت ہوئے اور حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کو اس کا بڑا غم تھا. بخاری شریف کے اندر ہے, بلکہ آج ہی ہمارے سبق میں وہ روایت آئی اس میں کہ جب ابو طالب کو, تو مختصر آئی اور جگہ پر اور تفصیل سے بھی ہے, ابو طالب کی موت کا وقت جب قریب آیا اور مکہ مکرمہ میں یہ بات پھیلی کہ ابو طالب کی آخری گھڑیاں ہیں, آپ کو معلوم ہے گاؤں میں کوئی بیمار ہوتا ہے اور جب رخصتی کا وقت آتا ہے تو گاؤں میں بات چلتی ہے, فلانا نہیں گھڑیوں گھڑائی لے لیجیے, چلی گھڑیوں سے سب بات لوگوں میں بات چلتی ہے, پورے گاؤں میں بستی میں بات پھیل جاتی ہے. تو ابو طالب کی موت کا وقت جب قریب آیا تو مکہ مکرمہ میں یہ بات پھیلی کہ ابو طالب کی آخری گھڑیاں ہیں. ابو جہل کو جب پتا چلا تو اس نے کہا بھائی چلو ابو طالب کے پاس, کہیں آخری وقت میں ان کے بھتیجے ان سے کلمہ نہ پڑھوا لیں. ابو جہل کو یہی فکر لگا رہتا تھا. ابو جہل عبداللہ ابن ابی امیہ کو لے کر, یہ عبداللہ ابن ابی امیہ جو ہیں ام المومنین حضرت ام سلمہ رضی اللہ تعالیٰ عنہا کے اللہ تعالیٰ نے باپ شریک بھائی ہیں اور نبی کریم صلی اللہ علیہ وسلم کے پھوپھیزاد بھائی, ابو طالب کے بھانجے, ان کی بہن کے بیٹے, نبی کریم صلی اللہ علیہ وسلم کے بڑے دوست تھے. جب آپ پر وحی نازل ہونا شروع ہوئی اور آپ نے ایمان و اسلام کی دعوت دینا شروع کیا تو یہ آپ کے دشمن بن گئے, اور اتنے پکے دشمن بن گئے کہ ایک مرتبہ یوں کہا کہ اگر میں دیکھوں کہ زمین سے آسمان تک سیڑھی لگی ہوئی ہے اور یہ محمد جو ہے وہاں سے ایک فرشتہ اتر رہا ہے اور آپ کو ہاتھ میں کہ تو بھی میں آپ پر ایمان نہیں لاؤں. یہ کہ اللہ تعالیٰ نے ان کو بھی بعد میں ہدایت دی, فتح مکہ کے موقع پر وہ بھی اسلام لائے. خیر, لیکن بہرحال ابو جہل انہی عبداللہ ابن ابی امیہ کو لے کر ابو طالب کے پاس پہنچا. ابو طالب جہاں لیٹے ہوئے تھے وہاں قریب میں دو آدمیوں کے بیٹھنے کی جگہ تھی. ابو جہل نے جا کر وہاں قبضہ جما لیا, عبداللہ ابن ابی امیہ کو بھی وہاں بٹھایا تاکہ اب کوئی اور آدمی آوے تو اس کو اطمینان سے بیٹھنے کی جگہ. مقصد یہ تھا کہ اب حضور صلی اللہ علیہ وسلم کو پتہ چلے گا, ان کے بھتیجے کو پتہ چلے گا اور وہ آئیں گے تو ابھی اطمینان کے ساتھ ان کے سامنے بیٹھ کر بات نہ کر سکے, کھڑے کھڑے کرنی پڑے گی. پارا لیے جا کر بیٹھ گئے. حضور صلی اللہ علیہ وسلم کو بھی پتہ چلا کہ ابو طالب کی آخری گھڑیاں ہیں, تو نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم بھی پہنچے وہاں. آپ کو تو یہ فکر تھی کہ میرے چچا ایمان قبول کر لیں. حضور صلی اللہ علیہ وسلم جب تشریف لے گئے تو وہاں دیکھا کہ یہ دونوں وہاں بیٹھے ہوئے ہیں اور وہاں بیٹھنے کی اور اطمینان سے بات کرنے کی جگہ نہیں ہے. حضور صلی اللہ علیہ وسلم کھڑے رہے وہاں, اور کھڑے رہ کر کے ابو طالب سے کیا کہتے ہیں, یا ام قل کلمتن احاج لک بہا عند اللہ. یہ بخاری کے الفاظ ہیں کہ اے چچا آپ کلمہ پڑھ لیجئے تاکہ کل کو اللہ کے حضور میں اس کلمے کی وجہ سے میں اللہ کے سامنے کچھ حجت اور دلیل کر سکوں, یعنی گویا آپ کی سفارش کر سکوں. سفارش کرنے کے لیے بھی تو کچھ چاہیے نا, سفارش ایسے ہی نہیں ہوتی, اس کے لیے بھی کچھ بنیاد ہوتی ہے. اللہ تبارک و تعالیٰ نے جنت میں کسی کو بھی بھیجنے کے لیے قانون بتلا دیا کہ جنت کی کنجی کیا ہے, دروازے کی, لا الہ الا اللہ. جو کلمہ پڑھے گا وہی جنت میں جا سکتا ہے, جس کے پاس کلمہ نہیں وہ جنت میں نہیں جا سکتا کوئی بھی ہو. گویا جنت میں جانے کے لیے جو لیاقت, جو لائقات طے کی گئی, جو گویا جو سرٹی طے کیا گیا وہ کیا ہے, لا الہ الا اللہ, وہ تو ضروری, اس کے بغیر کوئی جنت میں جا سکتا نہیں. جیسے دنیا میں اگر کسی سرکاری پوسٹ کے لیے, ملازمت کے لیے اخباروں کے اندر اشتہار آیا, ایڈورٹائز آئی کہ فلانے کھاتے میں فلانی پوسٹ خالی ہے, اس کے لیے کیا کرو, عرضیاں دو, دی سب نے عرضیاں, آپ کے بھتیجے نے بھی دے دی. اس کے بعد جو ہے وہ بھتیجا آپ کے پاس آیا, چچا اخباروں میں فلانی پوسٹ جو تھی فلانے کھاتے کی اس کے لیے ایڈورٹائز آئی تھی, عرضیاں مانگی تھی, میں نے بھی عرضی دی ہے. سنا ہے کہ اس کا انٹرویو جس آفیسر کے پاس ہے وہ آفیسر آپ کا پکا دوست ہے, تو ذرا میری سفارش کر دینا تاکہ وہ مجھے کیا کر لے, کوپٹ کر لے, چن لے. اب آپ پوچھیں گے بیٹا یہ پوسٹ جس کی ایڈورٹائز اخبار میں آئی ہے, اس پوسٹ کے لیے جو لیاقت وہ سرٹی تمہارے پاس ہے نا؟ چچا سرٹی تو میرے پاس نہیں ہے, لیکن آپ کا وہ دوست ہے نا. ارے بھائی میرا دوست ہے تو کیا ہوا, آپ کے پاس اگر وہ سرٹیفکیٹ نہیں ہے جو ضروری ہے کائے کے لیے, اس پوسٹ کے اندر آپ کو ملازمت ملنے کے لیے, تو میں تو کیا صدر جمہوریہ راشٹرپتی بھی تجھے وہاں رکھنا چاہے تو رکھ نہیں سکتا, سیدھی بات ہے, قانون قانون. تو گویا جنت میں جانے کے لیے اللہ تبارک و تعالیٰ نے ایک اصول بتلا دیا, کیا کہ لا الہ الا اللہ ہونا چاہیے. اس لیے حضور صلی اللہ علیہ وسلم نے, اب یہ لا الہ الا اللہ ہی نہیں پڑھا تھا انہوں نے, حضور صلی اللہ علیہ وسلم نے جا کر حضرت ابو طالب سے عرض کیا, چچا کلمہ پڑھ لو, بس کلمہ پڑھ لو گے آگے کا کام گویا میں سنبھال لوں گا, اللہ سے حجت کر لوں گا, سفارش کر لوں گا. جب حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم نے یہ بات کہی تو ابو جہل کیا کہتا ہے, کس کو, ابو طالب کو, ابو طالب اپنے ابا عبد المطلب کے دین سے آپ پھریں گے؟ مکے کی عورتیں اور بچے کیا کہیں گے, آگ سے ڈر گیا اور کلمہ پڑھ لیا. औरतें और बच्चे क्या बातें करेगी। देखो आज आज भी दीन के ऊपर अमल करने की राह में सबसे बड़ी रुकावट यही है। क्या लोग क्या कहेंगे, लोग आप आप या बड़े बड़े दीनदार अहले इल्म मौलवी मुफ्ती मुबल्लिग सब कुछ अपनी जाती एतबार से सब अमल करने वाले, लेकिन कहीं जब मौका आता है बच्चे की शादी का और उस शादी को सादी बना करके और मुकम्मल सुन्नत के मुताबिक करने का वक्त आता है तो वो भी क्या कहता है, हथियार डाल देता है। मौल साहब औरतें नहीं मानती ने, लोग क्या कहेंगे, बस लोग क्या कहेंगे। गोया लोगों की बातों के डर से अल्लाह रसूल के हुक्म को क्या कर दिया हमने, किनारे पर कर आप या आप, यही दीन के रास्ते में सबसे बड़ी रुकावट है। हज़रत शाह वलीउल्लाह साहब देहलवी रहमतुल्लाह अलैह ने हुज्जतुल्लाह बालिगा में लिखा है कि जिस आदमी के मिजाज में ये हो कि दीन के किसी भी हुक्म पर अमल करने के मामले में कोई आर रुकावट न बने, उसकी परवाह न करे और दीन के हर हुक्म पर क्या करे, ये उसके ईमान के कामिल होने की अलामत। वरना बड़े बड़े लोग इस मैयार पर पूरे उतरने में कच्चे रह जाते। तो बारह मैं ये अर्ज कर रहा था कि जब अबू जान ने कहा मक्के की औरतें क्या कहेगी, क्या से डर गया और कलमा पढ़ लिया। चुनांचे हुजूर सल्लल्लाहु अलैहि वसल्लम की दरख्वास्त के बावजूद अबू तालिब ने कलमा नहीं पढ़ा। यूं कहा अख्तारुल आर अख्तारुल नार अलल आप, आप यानी ये औरतें ये कहेगी उसके मुकाबले में मैं नार यानि जहन्नम को क्या करता हूँ, पसंद करता हूँ, भले जहन्नम में जाऊँ लेकिन ये मुझसे बर्दाश्त नहीं होगा कि औरतें ऐसी बातें करें मेरे लिए। ये जुमला कहा और इसी हालत में दुनिया से रुखसत हुए। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को बड़ा गम था। देखो आज अल्लाह का बड़ा एहसान है कि अल्लाह ताला ने मुझे और आपको मुसलमान के घर में पैदा किया और ईमान हम सबको मुफ्त में मिल गया। इस ईमान के लिए मुझे और आपको कोई कुर्बानी देनी नहीं पड़ी। खुदा ना खास्ता किसी दूसरे घर में पैदा हुए होते, जो घर जो खानदान ईमान से आशना नहीं, वहाँ अगर हमारे जहन में हिदायत आ भी जाती तो उसके बाद हम कितना कबूल करते वो तो अल्लाह ही बेहतर जानता है। ऐसा नहीं है कि दुनिया के सारे इंसान जो कुफ्र पर मरते उनको पता नहीं चलता कि हुजूर अल्लाह के रसूल नहीं है। बहुत से वो थे जो मानते थे, क्या कहते थे, जानते थे कि वो कौन है, हुजूर सल्लल्लाहु अलैहि वसल्लम अल्लाह के रसूल, तो भी ईमान नहीं लाए। ये हकीकत तो ये है कि हमें अल्लाह ताला ने मुसलमान घराने में पैदा किया, उस पर तो हम जितना भी अल्लाह का शुक्र अदा करें कम है कि ये नेमत अल्लाह ने हमें बैठे बैठाए मुफ्त में अता फरमा दी। वरना पता नहीं दूसरी जगह होते और हमारे हमारे जहन में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम और दीन इस्लाम की हक्कानियत आ जाती तो भी हम उसको कबूल करने की पोजीशन में होते या न होते, अल्लाह ही बेहतर जाने। तो बारह मैं तो ये अर्थ कर रहा था कि ये अबू तालिब ईमान के बगैर दुनिया से रुखसत हुए। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को बड़ा गम, आपका गम तो ये था कि कोई अदना आदमी अगर ईमान न लाता तो उस पर आप क्या होते थे, गमगीन होते थे। कुरान में बारी ताला का इरशाद है लअल्लका बाखिउन नफ्सका अला आसारिहिम इन लम युमिनू बिहादल हदीसे असफ़ आए नबी, ये लोग اس اللہ کی اس بات پر ایمان نہیں لاتے اس غم میں آپ اپنے آپ کو ہلاک کر دیں گے. گویا آپ کو یہ فکر تھا کہ یہ مسلمان کیوں نہیں ہوتے, ایمان کیوں نہیں لاتے, اس پر اللہ تعالیٰ کو آپ کو تسلی دینی پڑی, سمجھانا پڑا کہ آپ اس میں اپنے آپ کو گھلائیں نہیں. بہرحال اس غم کی وجہ سے اللہ تعالیٰ نے پھر یہ آیت نازل کری کی حضور پر, انک لا تہدی اے نبی, آپ جسے چاہیں ہدایت نہیں دے سکتے. انک لا تہدی من احببت ولکن اللہ یہدی من یشاء, لیکن اللہ تعالیٰ جس کو چاہتا ہے ہدایت عطا فرماتا ہے. یہ اللہ تعالیٰ نے حضور کو بتلا دیا. میں یہ کہہ رہا تھا حضرت بلال جو ہے وہ ناچ رہے تھے, کسی نے پوچھا تو کہا بھائی یہ ہدایت اللہ نے کس کے اپنے ہاتھ میں رکھی, اللہ اگر انسانوں کو دیتے ہدایت تو وہ کیا تم بانٹو تم دو لوگوں کو ہدایت, تو بیچارے بلال کو کون پوچھتا. ویسے بھی اس کا تعلق دنیا قدیم زمانے سے انسانوں کی دو قسمیں کالے اور گورے کی چلی آ رہی ہے, اس میں کالے پہلے دن سے آج تک اس دور میں بھی, جبکہ حقوق انسانی کا بڑا غلغلہ ہے اور لوگ جو ہے اس کے بڑے علمبردار ہیں, پھر بھی کالوں کے ساتھ تو وہی معاملہ ہو رہا, اور پھر کالے کے ساتھ ساتھ وہ تھے بھی کیا غلام, مجھے کون پوچھتا. یہ تو اللہ نے اپنے ہاتھ میں, اس لیے مجھے اللہ نے ہدایت عطا فرمائی. میں یہ عرض کر رہا تھا کہ یہ بچے معلوم نہیں کہاں کہاں کس گھرانے سے آئے, لیکن چاہے وہ اپنی جگہ پر جو بھی ہو, لیکن اللہ تعالیٰ نے ان کو اپنی کتاب کی حفظ کی دولت سے مالا مال فرمایا. یہ قصہ میں اور جگہ تو سنا چکا, یہاں ہی سناؤں گا. حضرت مولانا ایوب صاحب آپ کے گاؤں کے ہیں, متادار منا ابراہیم صاحب کے بھتیجے, ہمارے شاگرد ہیں جو ملاوی میں پڑھاتے ہیں. پہلے یہاں سے آپ کو معلوم ہے ساؤتھ افریقہ گئے تھے, پھر ملاوی, اور ملاوی میں بھی انہوں نے غیر, وہ شاید پہلا آدمی ہے جس نے کالے بچوں کو وہاں پڑھانا شروع کیا تھا ملاوی میں, اور وہاں انہوں نے خود سنایا کہ ایک مرتبہ وہ بچے جو کالے بچوں کو وہ پڑھاتے بھی تھے, وہ بچوں کو وہاں رکھتے بھی تھے, کہ ایک مرتبہ میں اپنی کلاس میں بچوں کو پڑھا رہا تھا تو کلاس کے دروازے کے سامنے باہر ایک چھوٹا کالا بچہ چڈی پہنے ہوئے, جو لوگ ان ملکوں میں گئے ہیں جانتے ہیں کہ وہاں کے بچوں کا حال غربت کی وجہ سے کیا ہے. ہمارے یہاں یہ جو راتھوڑیوں کے بچے ہوتے ہیں نا ننگے یا خالی کا چڈی پہنے ہوئے, ایسا تو کہا ایسا ایک بچہ میرے کلاس کے دروازے کے سامنے باہر کھڑا کچھ بول رہا ہے. تو کہا میں نے, میرے پاس جو بچہ تھا اس کو بھیجا کہ جا وہ کیا کہتا ہے سن, کیا کہتا ہے. تو اس نے, اس جانے والے بچے نے آ کر بتلایا کہ وہ یوں کہتا ہے کہ آپ مجھے پڑھائیں گے. چھوٹا بچہ تھا, اس کے جسم پر پورا لباس بھی نہیں تھا. میرے ایوب صاحب کہتے ہیں کہ میں نے کہا اس کو بلا, چل اس کو اسی وقت کہتے ہیں نیلا دھلا کر کے کپڑے پہنائے اور وہاں اپنے یہاں رکھ لیا. نورانی قاعدے سے الفبا سے باقاعدہ اس پر محنت کی اور پھر حفظ میں اور حفظ شروع کرایا. تو حفظ شروع کرایا, جب بھی ایک پارا پورا ہوتا انعام کے طور پر اس کو وہ کچھ ایک آدھ دو ڈالر پانچ ڈالر جو اس زمانے وہاں انعام بھی دیا کرتے تھے, وہیں جہاں بچے رہتے تھے کھاتے پیتے سوتے تھے وہیں رکھا گیا اس کو. وہ کہتے ہیں مولانا ایوب صاحب کہ وہ پڑھنا بھی اس کا بڑا اچھا تھا. کہا ایک مرتبہ میں بچوں کی, چونکہ جو بچے جا رہے تھے اساتذہ نگرانی کے لیے حال معلوم کرنے کے لیے پہنچ جاتے ہیں وقت بے وقت, کم ایک وقت پہنچ گیا دیکھا اس کے ہاتھ میں چھوٹا سا ٹرانزسٹر تھا, کئی سال پہلے کی بات. وہاں ابھی تو اب تو ٹرانزسٹر بھی پرانی چیز ہو گئی, ایک زمانہ تھا کہ وہ بہرحال ایک ایسی چیز تھی جس کی لوگ تمنا کرتے تھے. تو وہاں کہا کہ وہ میں نے دیکھا تو مجھے اتنا غصہ آیا اس پر, कि ये तुझे इनाम के तौर पर ये देता हूँ, इसलिए कहा। मैंने वो ट्रांजिस्टर लेके जमीन पर दे मारा, टूट गया। वो लड़का खैर उसको तंबी की, दूसरे दिन सुबह वो गायब लड़का, वो लड़का गायब। मैंने पूछा तो बच्चों ने बताया कि वो तो आपने उसको ये किया ना, डांटा तो भाग गया। क्या मैं उन्होंने मालूम किया कि भाई कहाँ उसको कहाँ रहता है, तो वहाँ उसके जहाँ रहता था वहाँ जाने के लिए कुछ हिस्सा, कुछ मसाफत तो बाय रोड कार से तय की, और फिर वहाँ से आगे पहाड़ी रास्ता था कई किलोमीटर। एक आदमी को लेकर मौल साहब खुद गए पैदल उसके घर, और उसको जा करके लेकर आए, समझाया। और फिर हमारा हिफ्ज उसका मुकम्मल हुआ। तो हिफ्ज मुकम्मल होने पर, जैसे ये अभी तकमील हिफ्ज की मजलिस लगी, वहाँ भी एक तकमील हिफ्ज की मजलिस लगी, और उस मजलिस में जो है वहाँ के एक शेख इब्राहिम साहब, तो वहाँ के हुकूमत के अंदर बड़े आदमी समझे जाते हैं, किसी ज़माने में वहाँ वो जो है वज़ीर भी रहे, मिनिस्टर भी रहे, और मलावी हुकूमत की तरफ से बाज़ मुल्कों में वो सफ़ीर और एम्बेसडर भी रहे, वो भी उस मजलिस में थे, क्योंकि वो मदरसे के खैरख्वाह थे, उनको भी दावत दी गई थी। कहा कि ये तकमील हिफ्ज जब हुई और उस बच्चे का नाम पुकारा गया, तो उसका नाम सुन कर के वो शेख मोहम्मद इब्राहिम एकदम चौंके और रोने लगे बेख्तियार, अब बहुत जोर से रोने लगे। कहा मैंने पूछा क्या बात है, उन्होंने बताया मौल साहब जानते हो ये बच्चा कौन है, इस बच्चे की माँ जो है वो माँ जरा दिमागी एतबार से जो है मोतदिल नहीं, अस्थिर मगज, तो जब बच्चा पैदा हुआ तो उसका दिमाग ठीक न होने की वजह से माँ ने उस बच्चे को लेकर जो है ना कचरा पेटी में डाल दिया। का मोहल्ले की औरतें, वो शेख इब्राहिम कह रहे मोहल्ले की औरतें मेरे पास आई कि वो फुलानी को बच्चा पैदा हुआ, उसने ऐसा किया। तो मैं गया और किसी को कहकर उस बच्चे को अंदर से निकलवा कर जो है ये न्यूज़पेपर के अंदर ये करके उसको अस्पताल में पहुंचाया, और वहाँ उसकी गोया खिदमत भी ठीक ठाक किया गया। ये वो बच्चा है, कहा देखो कहाँ पैदा हुआ, कैसा हुआ। और यहाँ अल्लाह ताला ने बाद में मौल साहब कहते थे कि हिफ्ज मुकम्मल करने के बाद उन्होंने उसको जनूबी अफ्रीका भेजा दारुल ज़करिया में, वहाँ वो आलिम हुआ और आज वहाँ पढ़ाता है अपनी जगह पर अपने इसमें। और ये तो मैं ये अर्ज़ करना चाहता हूँ कि ये दौलत जो है ना अल्लाह ताला जिसे चाहता है, बहुत से लोग हैं दुनिया में बड़े बड़े मालदार भी हैं, बड़े साहिब रियासत भी हैं, लेकिन उनको ये सआदत हासिल नहीं है। अल्लाह तबरक ताला ने आप के बच्चों को, इन बच्चों को ये सआदत अता फरमाई। वाकया ये है कि अल्लाह तबरक ताला का बहुत बड़ा करम है, इसलिए ज़रूरत है कि इस सआदत को हासिल करने का अहतमाम किया जाए। अल्लाह ताला इस सआदत के ऊपर बड़ी बड़ी नवाजिशें, बड़े इनामात फरमाते हैं। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इस पर बड़ी बशारतें सुनाई हैं। बहरहाल आप हजरात उसको सुनते भी रहते हैं, अभी तफसील का मौका नहीं है, 8:30 तो बज भी गए, तो ज़रूरत इसकी है कि इससे फ़ायदा उठाइए। अल्लाह ताला ने आपकी बस्ती में घर बैठे आपके बच्चों को हाफिज बनाने का मौका दिया है। मैं तो दुनिया के बहुत सारे मुल्कों में गया हूँ, ऐसे इलाके भी हैं जहाँ माँ बाप चाहते हैं अपने बच्चों को दीनी तालीम अच्छे तरीके से दिलाना, लेकिन वहाँ उसका इंतज़ाम नहीं। बाद ऐसे भी जो है बाहिम्मत माँ बाप देखे जो कनाडा के रहने वाले, लेकिन वो पूरा जो है यहाँ अपनी बीवी बच्चों के साथ हिंदुस्तान आ गए और बच्चों को शुरू से लेकर आखिर तक पढ़ाया, फिर वापस गए। और फिर अमेरिका के रहने वाले हमारे जानने वालों में हैं, कई हैं ऐसे, तो वो बाकायदा अपने बच्चों को लेकर वहाँ मदरसे जहाँ दारुल ज़करिया है वहाँ पहुँचे, वहाँ कई साल से अफ्रीका में वहाँ मकान खरीदा और बच्चों को तालीम मुकम्मल कराई। अल्लाह ताला ने आपको घर बैठे ये گویا سعادت عطا فرمائی اور یہ سہولت عطا فرمائی, ضرورت ہے کہ اس سے فائدہ اٹھانے کا اہتمام کیا جائے. اللہ تعالی ہم سب کو ان نعمتوں کی قدردانی اور اس سے جیسا فائدہ حاصل کرنا چاہیے اس کی توفیق اور سعادت عطا فرمائے. دعا کرنی. سبحانک اللہم وبحمدک وتبارک اسمک وتعالی جدک ولا الہ غیرک, اللہم صلی وسلم وبارک علی سیدنا و مولانا محمد وعلى آل سيدنا ومولانا محمد كما تحب وترضى بعدد ما تحب وترضى. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اے اللہ تو ہمارے گناہوں کو معاف فرما, ہماری خطاؤں سے درگزر فرما. اے اللہ ہمارے والدین, ہمارے اہل و عیال, ہمارے بھائی بہن, ہماری اولاد در اولاد, ہمارے اعزاء اور اقارب, ہمارے اساتذہ اور مشائخ, ہمارے دوست اور احباب, ہمارے محسنین و مخلصین و محبین اور متعلقین, اور جنہوں نے ہم سے دعاؤں کے لیے کہا لکھا, جو ہم سے دعاؤں کی توقع اور امید رکھے ہوئے ہیں, اور تمام مؤمنین و مؤمنات, مسلمین و مسلمات, پوری امت محمدیہ کی مغفرت فرما. ہمارے چھوٹے اور بڑے, ظاہر اور پوشیدہ, اگلے اور پچھلے سارے گناہوں کو معاف فرما, ہماری سیئات کو حسنات سے مبدل فرما, گناہوں کی نفرت اور نیکیوں کی رغبت ہمارے قلوب کے اندر ڈال دیں. اے اللہ تیری مرضیات پر ہم کو زیادہ سے زیادہ چلا کر تیری نامرضیات سے ہماری پوری پوری حفاظت فرما. نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں اور سنتوں کو اپنی زندگی کے ہر شعبے میں جاری کرنے اور اپنانے کی تو ہمیں توفیق و سعادت عطا فرما. حضور اکرم صلی اللہ علیہ وسلم کے طریقوں کی محبت اور غیروں کے طریقوں کی نفرت ہمارے قلوب کے اندر ڈال دے. اے اللہ تمام رذائل سے ہم کو پاک اور صاف فرما کر محاسن اخلاق سے مزین فرما. تیری معرفت و محبت کے انوار سے ہمارے قلوب کو منور فرما. تیری یاد سے ہمارے دلوں کو آباد فرما. دوام ذکر اور دوام طاعت کی ہمیں توفیق عطا فرما. تمام اعمال میں اخلاص, اتباع اور احتساب کی کیفیت نصیب فرما. ہمیں, ہمارے اہل و عیال اور تمام متعلقین کو اے اللہ صحت, قوت, عافیت, سلامتی, دنیا آخرت کی بھلائیوں سے مالا مال فرما. ہماری تمام ضرورتوں کی اپنے خزانہ غیب سے کفالت فرما. ہمیں کسی کا محتاج و دستنگر نہ بنا. ہماری روزیوں میں برکت اور وسعت عطا فرما. اے اللہ ہماری اولادوں کو عقائد حق, علوم نافع, اعمال صالحہ, اخلاق فاضلہ سے آراستہ فرما. برے اخلاق, برے کردار و گفتار, برے عادات و اطوار, بری صحبتوں, برے ماحول کے برے اثرات اور برے لوگوں کی بری عادتوں کا نشانہ بننے سے ان کی پورے پوری حفاظت فرما. اپنی شان ربوبیت سے اے اللہ تو ان کی تربیت فرما کر ان کو ہماری آنکھوں کی ٹھنڈک, ہمارے دلوں کا سرور اور ہمارے لیے صدقہ جاریہ بنا. اے اللہ جن بچوں نے ابھی حفظ کی تکمیل کی ہے ان سب کو بے انتہا قبول فرما. جس طرح ان کے سینوں کو تو نے قرآنی الفاظ سے مزین فرمایا, قرآنی علوم و معارف سے ان کو مالا مال فرما, قرآنی اعمال صالحہ کا ان کو اہتمام نصیب فرما, قرآنی اخلاق فاضلہ سے ان کو آراستہ فرما. رات اور دن کی مختلف گھڑیوں میں زیادہ سے زیادہ قرآن پاک کی تلاوت کر کے اس کا حق حفظ ادا کرنے کی ان کو توفیق و سعادت عطا فرما. اے اللہ حفظ قرآن کی تکمیل پر جو وعدے تو نے اپنے حبیب پاک صلی اللہ تعالیٰ علیہ وسلم کی زبان مبارک سے دیے ہیں उन वादों को इन बच्चों, इनके असातिज़ा, इनके वालिदैन, इनके मुरब्बियों और उनके अहल ख़ानदान के हक़ में पूरा फरमा। जिन्होंने भी अपने औलादों को हिफ्ज़ में लगा रखा है, अल्लाह उनके लिए हिफ्ज़ की तकमील को आसान फरमा। अल्लाह इस मदरसा तालीम इस्लाम को अल्लाह हर नौ की तरक्यात से मालामाल फरमा, उसकी तमाम ज़रूरियात की किफालत फरमा। इसके कायम करने वालों, चलाने वालों, पढ़ाने वालों, पढ़ने वालों, तआवुन करने वालों, ताल्लुक़ मोहब्बत रखने वालों सबको बे इंतहा कबूल फरमा। हर किस्म के शुरूर, फितन, आफात, बलियात, मकारे से उसकी पूरी पूरी हिफाजत फरमा। अल्लाह हमारे बीमारों को सेहत कामिला आजिला मुस्तमिर्रा अता फरमा। जिनकी बीमारी के लिए अभी दरख्वास्त की गई और भी अल्लाह हमारे मुतालिकीन अईज़ा और अहबाब में से बहुत से बीमार हैं, मुद्दतों से बीमार हैं, बड़ी से बड़ी तकलीफ़ें और मशक्क़तें उठा रहे हैं, ऐसी जो देखी नहीं जा सकती, अल्लाह अपने फ़ज़ल का मामला करते फरमाते हुए अपनी शान शिफा से उनको सेहत कामिला आजिला मुस्तमिर्रा अता फरमा। मकरूज़ों के कर्ज़ों की अदायगी की शक्लें पैदा फरमा। अल्लाह जो दुनिया से जा चुके हैं उनकी कब्रों को नूर से भर दे, अपनी रहमतों मगफ़रतों से ढांप ले, जन्नतुल फिरदौस में उनको ऊँचा मकाम अता फरमा। अल्लाह जो परेशान हाल हैं उनकी परेशानियों को दूर फरमा। अल्लाह जो जिस मुसीबत में गिरफ्तार है उससे नजात अता फरमा। बेघरों को घर अता फरमा, बेसहाराओं को सहारा अता फरमा, बेरोज़गारों को रोज़गार अता फरमा, बे औलादों को औलाद अता फरमा। जिनकी औलादें नाफरमान हैं अल्लाह उनकी औलादों को तू तेरा और उनके माँ बाप का मुतीउ फरमा बरदार बनाकर माँ बाप की आँखें ठंडी फरमा। जिनकी औलादें शादी की उम्रों को पहुँच चुकी हैं सालेह जोड़ अता फरमा कर उनके निकाह की सूरतें पैदा फरमा। अल्लाह जिनकी इज़दिवाजी ज़िंदगियाँ तलखी का शिकार हैं अल्लाह उनको इज़दिवाजी ज़िंदगी की हकीकी खुशियाँ अता फरमा। अल्लाह इस पूरे इलाके में बल्कि पूरे मुल्क में बल्कि पूरे आलम में पानी की जो किल्लत होती जा रही है अल्लाह अपने फजल से आज तक जिस तरह तो अपनी पूरी मखलूक को, इंसानों को, जानवरों को, चरिंद को, परिंद को, हर एक को सैराब करता चला आया, अल्लाह अपने उसी रविश पर अल्लाह इस पूरी आलम को अल्लाह सैराब फरमा दें। पूरे इलाके में अल्लाह शीरीन और वाफिर पानी के सौते बहा दे। अपने फजल का मामला फरमा, तेरी मखलूक की इन ज़रूरतों को तेरे अलावा कोई पूरा नहीं कर सकता, तू ही है। तेरे ही बारगाह के अंदर अल्लाह दरख्वास्त पेश की जा रही है, अपने फजल का मामला फरमा दे। अल्लाह इस किल्लत को, तंगी को ख़त्म फरमा। जैसे पहले वसात थी अल्लाह उस वसात के मुताबिक अल्लाह खूब मीठा, शीरीन और वाफिर मकदार में पानी अता फरमा। हमारी तरफ से अगर नाकदरियाँ हुई हो उसको माफ़ कर दे, अपने फजल का मामला फरमा दे, फजल का मामला फरमा दे। सबकी सब हाजतें अल्लाह माज अपने फजल से पूरी फरमा, तेरे अलावा कोई पूरा नहीं कर सकता, तू ही पूरा करने वाला है। हम नहीं थे, हमारा वजूद नहीं था, तूने माज अपने फजल से हमें वजूद और हर तरह की दुनिया और आखिरत की नेमतें अता फरमाई, हमारे सवाल और मांगे बगैर अता फरमाई। तू तो वो दाता है अल्लाह जो बगैर मांगे दिया करता है और मांगने पर अल्लाह बेहिसाब देता है, अपने फजल का मामला फरमा। तमाम की जायज़ और नेक मुरादें पूरी फरमा। अल्लाह जो मांगा वो भी अता फरमा, मांगने से रह गया वो भी अता फरमा। तेरे मुबारक कलाम की अल्लाह ख़त्म का मौका है और इस मौके पर दुआओं की कबूलियत की तेरे हबीब सल्लल्लाहु अलैहि वसल्लम ने बशारत दी है। अल्लाह तेरे ये बंदे उन्हीं बशारतों को हासिल करने के लिए दूर दूर से इस मजलिस के अंदर आए हैं। अल्लाह अपने फजल का मामला फरमा। अल्लाह तेरे हबीब पाक सल्लल्लाहु अलैहि वसल्लम ने जितनी खैर और भलाई तुझसे मांगी हमें और पूरी उम्मत को आता फरमा और जिन शुरू बुराइयों से पना चाही उससे हमारी और पूरी उम्मत की हिफाजत फरमा। यहाँ मौजूद तेरे तमाम बंदों की जायज़ और नेक मुरादें पूरी फरमा, जो मांगा वो भी अता फरमा, जो मांगने से रह गया वो भी अता फरमा। आज तक तुझसे मांग कर कभी महरूम नहीं हुए, अब भी और आइंदा भी महरूम न फरमा। रब्बना जीना का तायबीन खला तरुदना खाइबीन, रब्बना तकब्बल मिन्ना इन्नक अंतस समीउल अलीम, व तुब अलैना इन्नक अंतत तव्वाबुर रहीम। सल्लल्लाहु तआला अला खैर खल्क़िही सय्यिदिना व मौलाना मुहम्मदिन व आलिही व सहाबिही अजमईन, बिरहमतिक या अरहमर राहिमीन।